یہ بی بی سی کی اردو سروس ہے۔ پیش خدمت ہے حالات حاضرہ کا پروگرام سیربین، جو اب ریڈیو کے علاوہ ہماری ویب سائٹ bbcurdu.com پر بھی براہ راست نشر کیا جاتا ہے۔ ہمارے فیس بک پیج اور ہماری ویب سائٹ پر آپ ہمارا ٹی وی پروگرام بھی دیکھ سکتے ہیں۔
اتوار 14 جولائی، بی بی سی کے پروگرام سیربین کے ساتھ میں ہوں عبداللہ فاروقی۔ پاکستان اور انڈیا کے درمیان بننے والی کرتارپور راہداری پر دونوں ممالک کے مذاکرات تو ہوئے، لیکن سکھ برادری کے لیے کیا چیز سب سے اہم ہے؟ سکھ کونسل کے سرپرست بولے،
پوری دنیا کی سکھ کمیونٹی کی نگاہیں پاکستان پر اور ہندوستان پر ہیں اس وقت کہ وہ ہمارے ریلیجن معاملات میں کیا کرتا ہے۔
لائف ٹائم اچیومنٹ ایوارڈ حاصل کرنے والی ماضی کی نامور اداکارہ کو نئے اداکاروں سے کیا توقعات ہیں؟ اداکارہ شبنم بولی،
بڑے اچھے اچھے آرٹسٹ آئے ہیں نئے میں، مگر ایک گیپ آیا، اس گیپ کو فلفل کرنے کے لیے تھوڑا سا وقت چاہیے اور وہ وقت دینا چاہیے ہمیں، ان لوگوں نے لے جانا ہے انڈسٹری کو آگے۔
یہ سب موضوعات خبروں کے بعد، خبریں نازیہ گلزار کے ساتھ۔
پاکستان کے دفتر خارجہ کے ترجمان ڈاکٹر فیصل نے کہا ہے کہ آج پاکستان اور انڈیا کے درمیان اجلاس میں کرتارپور راہداری سے متعلق بات چیت میں مثبت پیش رفت ہوئی ہے۔ انہوں نے آج واگا میں صحافیوں کو بریفنگ دیتے ہوئے کہا ہے کہ کرتارپور راہداری سے متعلق 80% معاملات پر اتفاق رائے ہو گیا ہے اور باقی معاملات بھی مستقبل میں ہونے والی بات چیت کے دوران حل کر لیے جائیں گے۔ پاکستان کے سابق وزیر اعلی پنجاب شہباز شریف نے برطانوی اخبار ڈیلی میل کے خلاف قانونی چارہ جوئی کا اعلان کرتے ہوئے کہا ہے کہ ڈیلی میل کی خبر میں ان پر لگے الزامات وزیر اعظم عمران خان اور ان کے معاون خصوصی شہزاد اکبر کے ایما پر لگائے گئے ہیں۔ برطانوی اخبار ڈیلی میل نے آج ایک رپورٹ شائع کی جس میں یہ اندیا دیا گیا کہ شہباز شریف نے اپنے دور حکومت کے دوران زلزلہ متاثرین کی امداد میں سے کچھ رقم منی لانڈرنگ سے بیرون ملک بھجوائی تھی۔ نیپال میں حکام کے مطابق مونسون بارشوں کے باعث سیلاب اور لینڈ سلائڈنگ سے ہلاک ہونے والے افراد کی تعداد 50 ہو گئی ہے، جبکہ 30 کے قریب افراد لاپتہ ہیں۔ ادھر انڈیا کی ریاست آسام میں سیلاب کی وجہ سے کم از کم 10 افراد ہلاک ہوئے ہیں، جبکہ 800,000 سے زائد افراد متاثر ہوئے ہیں۔ اقوام متحدہ نے لیبیا میں قائم پناہ گزینوں کے حراستی مراکز کو ختم کرنے کا مطالبہ کیا ہے۔ انہوں نے کہا ہے کہ ان مراکز میں دی گئی سہولیات ناکافی ہیں۔ اقوام متحدہ کے ادارہ برائے پناہ گزین کے ونسان کوسٹل کہتے ہیں،
یہ پناہ گزینوں کے لیے مراکز نہیں ہیں، یہ وہ ویئر ہاؤسز ہیں جہاں پر فوجی کافی عرصے تک اپنا ساز و سامان رکھتے رہے ہیں۔ اس طرح کی جگہ پر آپ انسانوں کو نہیں رکھ سکتے۔ اس جگہ کو حراستی مرکز کے طور پر ڈیزائن نہیں کیا گیا۔
یہ بی بی سی اردو سروس ہے۔
خاص خاص خبریں آپ نے نازیہ گلزار سے سنی، اور حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ اتوار کا دن ہو، کرکٹ ورلڈ کپ کا فائنل ہو اور شائقین کی دلچسپی نہ ہو، یہ ذرا مشکل کام ہے۔ تو ہم نے بھی آج ورلڈ کپ کے فائنل کی مناسبت سے کچھ پروگرام ترتیب دیا ہے، اس پر بھی گفتگو ہوگی، لیکن پہلے سیربین کا سب سے اہم موضوع۔ پاکستان اور انڈیا کے درمیان کرتارپور راہداری پر مذاکرات کے دوسرے دور میں بھی 100% اتفاق نہ ہو سکا، لیکن دونوں ممالک اس بات پر متفق ہو گئے ہیں کہ 80% باتوں پر اتفاق ہے اور بقیہ 20% پر مزید مذاکرات کی ضرورت ہے۔ تفصیل کے ساتھ لاہور سے نامہ نگار عمر دراز۔
کرتارپور راہداری کے حوالے سے پاکستانی حکام نے مذاکرات کے دوسرے دور کے بعد بھی واضح تفصیلات فراہم نہیں کی۔ پاکستانی وفد کی قیادت کرنے والے وزارت خارجہ کے ترجمان اور ڈائریکٹر جنرل جنوبی ایشیا ڈاکٹر محمد فیصل نے مذاکرات کے اختتام پر بتایا کہ مذاکرات میں مثبت پیش رفت ہوئی ہے اور 80% سے زائد معاملات پر اتفاق ہو گیا ہے۔ تاہم ان 80% معاملات میں کیا کچھ شامل تھا اور کس پر اتفاق ہونا باقی ہے، اس حوالے سے ان کا کہنا تھا کہ وہ تفصیلات نہیں بتا پائیں گے۔
اگریمنٹ کی تفصیلات پہ، یہ ایک دنیا کا مصدقہ اصول ہے، ایکسیپٹڈ نارم، انٹل وی اگری ٹو اے فائنل سچویشن وی وڈ ناٹ وانٹ ٹو شیئر ڈیٹیلز۔
اتوار کے روز لاہور میں واگا کے مقام پر مذاکرات سے قبل ڈاکٹر محمد فیصل کا کہنا تھا کہ انہیں امید ہے کہ معنی خیز مذاکرات کے ذریعے وہ امید اور عقیدے کی اس راہداری کو حقیقت میں بدل پائیں گے۔ تاہم مذاکرات کے اختتام پر جب ڈاکٹر محمد فیصل اور ان کا وفد واگا کے مقام پر امن کا پودا لگانے کے لیے آیا تو انڈین وفد کے حکام ان کے ساتھ نہیں تھے۔ ذرائع ابلاغ کے نمائندوں سے مذاکرات کے حوالے سے بریفنگ دیتے ہوئے ڈاکٹر فیصل کا کہنا تھا کہ دونوں اطراف نے تمام معاملات کو جلد مکمل کرنے پر اتفاق کیا ہے تاکہ رواں برس بابا گرو نانک کی 550ویں برسی کے موقع پر کرتارپور راہداری کو کھولا جا سکے، مگر اس کے بعد انہوں نے شاعری کا سہارا لیا۔
ذرا موسم تو بدلا ہے مگر پیڑوں کی شاخوں پر نئے پتوں کے آنے میں ابھی کچھ دن لگیں گے، تو کوشش جاری ہے جی، کافی پازیٹو ڈیولپمنٹس ہوئی ہیں۔
دوسری جانب انڈین وزارت داخلہ کے جوائنٹ سیکرٹری ایس سی ایل داس کی سربراہی میں مذاکرات میں شریک ہونے والے وفد نے ایک بیان میں زیادہ مخصوص معلومات فراہم کی ہیں۔ اس میں کہا گیا ہے کہ اس بات پر اتفاق ہوا ہے کہ انڈین پاسپورٹ رکھنے والوں کو ہفتے کے 7 دن بغیر ویزا کے سفر کی اجازت ہوگی، تاہم پاکستان یہ کہتا ہے کہ انتظامی طور پر جس قدر یاتری ایک دن میں سنبھالنے کی صلاحیت ہوئی ان کو آنے کی اجازت دی جا سکتی ہے۔ عمر دراز، بی بی سی نیوز، لاہور۔
ادھر انڈین حکام کا بھی موقف سامنے آیا ہے جنہوں نے مذاکرات کے بعد انڈیا سے گفتگو کی۔ انڈین محکمہ داخلہ کے جوائنٹ سیکرٹری ایس سی ایل داس ان مذاکرات میں انڈین وفد کی قیادت کر رہے تھے۔ ان کا کہنا تھا،
وی ہیڈ ڈیٹیلڈ ڈسکشنز آن دی ڈرافٹ ایگریمنٹ ٹو دی ادر موڈیلٹیز۔
کرتارپور راہداری کو فعال کرنے کے مختلف طریقوں کے ڈرافٹ ایگریمنٹ پر دونوں ممالک کے درمیان تفصیلی گفتگو ہوئی۔ ہم نے پاکستان پر زور دیا ہے کہ وہ سکھ یاتریوں کے جذبات کا خیال رکھتے ہوئے انہیں سال بھر ہموار، آسان اور غیر محدود رسائی فراہم کریں تاکہ وہ آسانی سے مقدس گردوارہ کرتارپور صاحب کی زیارت کر سکیں۔
وی ہیو آلسو ریٹریٹڈ دی ریکویسٹ دیٹ 10,000 ایڈیشنل پلگرمز۔
ہمارے مطالبات میں سے ایک بڑا مطالبہ یہ بھی تھا کہ خاص موقعوں پر 10,000 اضافی سکھ یاتریوں کو زیارت کرنے کی اجازت دی جائے۔ ان میں نہ صرف انڈین نیشنل شامل ہیں بلکہ او سی آئی کارڈ رکھنے والے یعنی سمندر پار انڈین شہریوں کو بھی گردوارہ کرتارپور صاحب کی زیارت کرنے کی اجازت دی جائے، اور یہ تحریک ویزا فری ہوگی۔ اس کے علاوہ پاکستان کو فیسوں کی مقدار یا کسی بھی قسم کا محدود نظام متعارف کروانے پر دوبارہ غور کرنا چاہیے۔
یہ تھے انڈین محکمہ داخلہ کے جوائنٹ سیکرٹری ایس سی ایل داس۔ اس معاملے میں دونوں ممالک کی حکومتیں تو مذاکرات کر رہی ہیں، لیکن سکھ برادری اس معاملے کو کیسے دیکھ رہی ہے، یہی معلوم کرنے کے لیے ہماری ساتھی سارا عتیق نے رابطہ کیا پاکستان سکھ کونسل کے سرپرست اعلی رمیش سنگھ سے، اور ان سے پوچھا کہ کیا دونوں جانب کی سکھ برادری پیش رفت سے مطمئن ہے۔
پاکستان کی سکھ برادری تو مطمئن ہے ہی، خوش بھی ہے بہت، لیکن حکومت پاکستان نے یہ اسٹیپ جو اٹھایا ہے ایک بہت بڑا کرتارپور کوریڈور کے حوالے سے، پوری دنیا کی سکھ برادری کے دل جیتے گئے ہیں، اور بھارت کا سکھ بھی جو ہے بہت خوش نظر آتا ہے کہ وہ چاہتے ہیں کہ ہم پاکستان کے گرودواروں کی یاترا کریں اور پاکستان کے گرودواروں کے درشن کریں۔
جس رفتار سے دونوں جانب سے قدم بڑھایا جا رہا ہے، کیا آپ کو لگتا ہے کہ نومبر میں کوریڈور کھل پائے گا؟
اس وقت جو کرتارپور کوریڈور ہے یہ صرف پاکستان کے سکھوں کا ایک ایشو نہیں ہے بلکہ پوری دنیا کی سکھ کمیونٹی کی نگاہیں پاکستان پر اور ہندوستان پر ہیں اس وقت کہ وہ ہمارے ریلیجن معاملات میں کیا کرتا ہے۔ جب پاکستان نے اتنا بڑا دل دکھایا ہے اور ہندوستان نے بھی اس کو ایگری کیا 80% معاملات، تو 20% بھی آئی تھنک کہ میں پوری امید ہوں کہ نومبر تک ہماری پوری دنیا کا سکھ یہ سمجھتا ہے، اور میری بھی امید ہے کہ نومبر تک جو ہے یہ گرپورب جو گرو نانک دیو جی کا آ رہا ہے 550 سالہ، اس پر یہ کرتارپور کوریڈور کی اوپننگ ہو جائے گی۔
پاکستان سے کونسل کے سرپرست اعلی رمیش سنگھ ہماری ساتھی سارا عتیق سے گفتگو کر رہے تھے۔ اور اب ذکر کرکٹ ورلڈ کپ 2019 کا۔ لینا موئن ہمارے ساتھ اسٹوڈیوز میں موجود ہے۔ میں بس صرف رسمن اپ ڈیٹ دے دوں کہ آج ٹاس جیت کر نیوزی لینڈ نے بیٹنگ کا فیصلہ کیا اور انگلینڈ کو عالمی کپ جیتنے کے لیے 242 رنز کا ہدف دیا ہے۔ لینا، مجھے لگ رہا ہے کہ آپ اب انگلینڈ کی سائڈ لیں گی، لیکن آپ نے کہا تھا کہ جو پہلے بیٹنگ کرے گا उसकी जीत का चांस है?
मैं अभी भी जिन्होंने पहले ही बैटिंग की उन्हीं की साइड लूंगी, लेकिन उसकी वजह ये कि मैं हमेशा कहती हूँ कि पहले बैट करें। मेरे हिसाब से 20-25 रन शॉर्ट है न्यूजीलैंड, लेकिन स्कोर बोर्ड प्रेशर बहुत होता है, तो अभी भी अगर 15 ओवर तक इस पर भी बड़ा प्रेशर है, एक दो विकेट और ले जाए फॉर इंस्टेंस के, अगर 20 ओवर में उनके 3 आउट हों 60 रन पे, तो भी न्यूजीलैंड के हाथ में गेम है। लेकिन अगर आप इंग्लैंड के जो बैट्समैन है जबरदस्त बैट्समैन, उनको फ्लरिश होने देंगे, बेस्टो, रूट अभी क्रीज पे, फिर मॉर्गन आएंगे, स्टोक्स वगैरह, बटलर, उनको फ्लरिश होने देंगे, फिर तो वो जीत जाएंगे, क्योंकि स्कोर बहुत बड़ा नहीं है। 265 तक का स्कोर होना चाहिए था, थोड़े से शॉर्ट है, लेकिन विकेट्स में हमेशा कहती हूँ बड़ी की होती है हर चीज में। विकेट्स अगर वो लेते रहेंगे रेगुलर इंटरवल में, तो वो मैच न्यूजीलैंड जीत सकते हैं, क्योंकि अभी भी दबाव बड़ा है। अभी भी एक कैच ड्रॉप किया ग्रैंडहोम ने, तो दबाव बहुत है, लेकिन स्कोर बोर्ड प्रेशर, चेस का प्रेशर, इसलिए मैं हमेशा पहले बैट करने वाले की साइड लेती हूँ, वरना तो
चलेंगे। तो अभी इस मैच के ऊपर दोबारा आते हैं, लेकिन वैसे अब क्योंकि जाहिर है ये फाइनल है, तो फाइनल में दोनों टीमों के बारे में कहा जा रहा है इंग्लैंड न्यूजीलैंड के, ये कोई डिजर्विंग टीम नहीं थी, ये क्यों कहा जा रहा है आपके ख्याल में?
देखिए, मैं इससे इतना एग्री नहीं करती, जो दो टीमें आई हैं वो ही डिजर्विंग है, खेल के आई हैं। थोड़ा सा लक का एलिमेंट जरूर रहा न्यूजीलैंड के साथ, कि पाकिस्तान के साथ उनका लक का फैक्टर उनका बेहतर रहा, हमारा थोड़ा सा लक कम रहा, तो इसलिए वो आगे, वरना हो सकता है पाकिस्तान होती, इसमें कोई शक नहीं है। इंग्लैंड ने भी एक दो मैच बीच में हार गए, फिर उसके बाद उन्होंने रिकवर किया, तो ये तो जब इतना बड़ा टूर्नामेंट होता है जो 1.5-1.25 महीने पे चल रहा हो, तो उसमें टीम की जो पोजिशन आगे पीछे रहती है, तो उसमें यह होता है कि टीम एक दफा नीचे लग गई, फिर आपने 2-3 मैच जीत गए, वापस ऊपर आ गए, तो इसमें यह कहना कि जो दो टीमें आई हैं वो डिजर्विंग नहीं है, तो वो कैसे डिजर्विंग नहीं है? आपके प्री टूर्नामेंट फेवरेट जो इंडिया थे उनको हरा के न्यूजीलैंड आई है, और इतना वो तो समझ रहे थे, वो तो पहले ही टूर्नामेंट जीत चुके हैं,
टूर्नामेंट फाइनल की टिकट सारी बुकी
हुई, उनका मीडिया वो खुद ऐसा लग रहा था कि वो टूर्नामेंट पहले से ही जीत चुके हैं, उनको जिन्होंने हराया, तो उनकी तो मेरी नजर में बड़ी इज्जत है, बिकॉज दे हैड द करेज टू बीट अ टीम लाइक दैट।
ठीक है, अच्छा, इसके अलावा भी पूरे टूर्नामेंट्स के दौरान एम्पायरिंग पर भी खासी बातें हो रही हैं, और आपने आज भी देखा कि जो बिल्कुल पहले ही ओवर में एक रिव्यू लिया गया, रिव्यू रिटेन हो गया लेकिन आउट नहीं दिया, तो ये फैक्टर आप किस तरह समझते हैं?
देखिए, मुझे लगता है कि जब से ये रिव्यू सिस्टम शुरू हुआ है ना, तो एम्पायर भी जरा रिलैक्स हो गए हैं, उनका ख्याल है ठीक है हम आउट नहीं देंगे तो रिव्यू दे देगा, लेकिन बात ये कि एक रिव्यू होता है सिर्फ, तो आप एक गलती आपको अलाउड होती है एज एन एम्पायर, आप 6 गलतियां नहीं कर सकते। जैसे कि आज मुझे लगता है कि अलीम डार जो इतने अच्छे एम्पायर हैं, धर्मासना की जगह उनको होना चाहिए था, लेकिन वो नहीं है आज, तो आपने देखा 2-3 बड़े डाइसी डिसीजन हुए, फिर एक सेमीफाइनल में भी इस तरह रॉय का डिसीजन हुआ था, तो आज गले लग के वो माफी मांग रहे थे सुबह एम्पायर रॉय से, या उनसे अपना जो है वो उन ताल्लुकात बेहतर कर रहे थे।
ये एम्पायरिंग की जब आप बात कर ही रही हैं, तो क्या नेटवर्किंग का कोई इसमें सिलसिला होता है, बोर्ड्स की नेटवर्किंग या ICC की, या आप समझती हैं कि ये बड़ा कोई फूल प्रूफ सा निजाम है?
नहीं, मेरे ख्याल में जो होम क्रिकेट बोर्ड होता है जिस भी एम्पायर का, उसकी नेटवर्किंग जरा अगर अच्छी हो तो उनके एम्पायर आपको आगे ज्यादा नजर आते हैं, जिस क्रिकेट बोर्ड की नेटवर्किंग इतनी अच्छी ना हो उसके एम्पायर आपको कम नजर आते हैं, इसी तरह उनको और फायदे नुकसान। नेटवर्किंग जैसे बाकी शोबों में नेटवर्किंग जरूरी चीज है, चाहे उसको अच्छा माने हम या ना माने, तो वो जरूरी तो है।
अच्छा, चलें अब दोबारा आ जाते हैं मैच की तरफ, टाइम हमारे पास कुछ कम रह गया है। 56 for 1, 15 ओवर हो चुके हैं, आपके ख्याल में एक कैच ड्रॉप हुआ है, क्या न्यूजीलैंड इस वक्त कोई कैच ड्रॉप करने या किसी ऐसी गलती करने का मुतहमल हो सकता है? 15 ओवर हो चुके हैं।
नहीं जी, बिल्कुल नहीं, वो जो कैच ड्रॉप हुआ है वो भी बड़ा कॉस्टली हो सकता है, बेस्टो का कैच था, अगर बेस्टो 60-70 बना जाए और इंग्लैंड मैच जीत जाए तो ये कैच सारी उम्र न्यूजीलैंड वाले याद करेंगे, तो ये तो ऐसा कैच है ही नहीं इस फाइनल में कि आप कोई भी गलती कर सके। बहरहाल अब एक ड्रॉप हो गया और तो बिल्कुल गलती की कोई गुंजाइश नहीं है, प्रेशर इस वक्त क्रिएट किया हुआ है उन्होंने, स्कोर ज्यादा नहीं हाथ से निकलने दिया, इंग्लैंड के बैट्समैन अंडर कंट्रोल हैं, तो अगर यही मैं कह रही हूँ कि अगले 40 रन तक वो दो विकेटें और ले लें, या यानी कि 100 for 3 or 4 हो जाए, तो वो लेकिन स्टिल वो मैच जीत सकते हैं न्यूजीलैंड, लेकिन अगर विकेटें नहीं लेंगे तो इतनी जबरदस्त बैटिंग लाइनअप है इंग्लैंड की कि वो मैच ले जाएगी।
बहुत शुक्रिया लीना, वर्ल्ड कप तो आज खत्म हो जाएगा लेकिन आपसे हम वक्तन फवक्तन गुफ्तगू करते रहेंगे। इसी के साथ ही सैरबीन अपने निसफ को पहुंचा, खेलों की खबरें और उसके बाद सैरबीन में दीगर मौजूदात पर गुफ्तगू।
सेरबीन सुनने या देखने के लिए हमारी वेबसाइट bbcurdu.com पर तशरीफ लाइए। हमारा टीवी प्रोग्राम पीर से जुमे तक पाकिस्तान के वक्त के मुताबिक शाम 7 बजे bbcurdu.com और बीबीसी उर्दू के फेसबुक पेज पर भी बराह रास्त नशर किया जाता है। आप हमसे इंस्टाग्राम पर भी राब्ता कर सकते हैं, हमें ट्विटर पर भी फॉलो करें। हमारा ट्विटर हैंडल है @bbcurdu।
खेलों की खबरों के साथ मैं हूं नाज़िश फैज। आईसीसी क्रिकेट वर्ल्ड कप 2019 का फाइनल न्यूजीलैंड और इंग्लैंड की टीमों के दरमियान लॉर्ड्स में जारी है, जिसमें न्यूजीलैंड ने इंग्लैंड को जीत के लिए 242 रन का हदफ दिया है। न्यूजीलैंड की जानिब से हेनरी निकल्स 55 और टॉम लेथम 45 रन बनाकर नुमाया बैट्समैन रहे, जबकि इंग्लैंड की जानिब से क्रिस वॉक्स ने 3 खिलाड़ियों को आउट किया। दोनों टीमों ने अब तक एक बार भी वर्ल्ड कप नहीं जीता, जबकि न्यूजीलैंड आखिरी वर्ल्ड कप की रनर्स अप टीम थी। आयरलैंड और जिम्बाब्वे की टीमों के दरमियान 3 मैचों पर मुश्तमिल T20 सीरीज का आखिरी मैच ब्रेडी में खेला जा रहा है, जिसमें जिम्बाब्वे ने टॉस जीतकर फील्डिंग का फैसला किया है। इस सीरीज में आयरलैंड को 1-0 से बढ़तरी हासिल है। विंबलडन में मेंस सिंगल्स के फाइनल में रॉजर फेडरर और नोवाक जोकोविच आमने सामने हैं। जोकोविच ने फेडरर के साथ मैच में प्रेशर के बारे में तस्करा करते हुए कहा,
We all know how good he is, especially here.
हम सबको पता है कि वो इस इवेंट में बेहतरीन खिलाड़ी हैं। वो बहुत तेज खेलते हैं और अपने हरीफ को संभलने का वक्त नहीं देते। उनके साथ मैच में एक मुस्तकिल प्रेशर होता है।
दूसरी जानिब इसी इवेंट के विमेन सिंगल्स के फाइनल में सिमोना हलप ने सेरेना विलियम्स को 6-2 से शिकस्त देकर टाइटल अपने नाम कर लिया है। फुटबॉल के इवेंट अफ्रीका कप ऑफ नेशंस का पहला सेमीफाइनल सेनेगल और ट्यूनिस के दरमियान, जबकि दूसरे सेमीफाइनल में अल्जीरिया नाइजीरिया के मध्य मुकाबला रहा है। लिवरपूल में जारी विमेन नेटबॉल वर्ल्ड कप के तीसरे दिन इंग्लैंड ने समोआ को शिकस्त देकर ग्रुप डी में टॉप पोजीशन हासिल कर ली है। दूसरे मैच में स्कॉटलैंड को युगांडा के हाथों शिकस्त का सामना करना पड़ा है, जबकि तीसरे मैच में शिमाली आयरलैंड जिम्बाब्वे के मध्य मुकाबला रहा है। गोल्फ के इवेंट स्कॉटिश ओपन में ऑस्ट्रेलिया के बैंड वीसबर्गर को आज फाइनल राउंड में 2 शॉट से बढ़तरी हासिल हो गई है।
खेलों की खबरें आपने नाज़िश फैज से सुनी और हालात हाजरा का प्रोग्राम सैरबीन बीबीसी उर्दू सर्विस से पेश किया जा रहा है। इंडियन मजदूर औरतें अपनी बच्चादानियां क्यों निकलवा रही हैं? ये सवाल चुपता हुआ भी है और तकलीफ दे भी। हमारी साथी गीता पांडे की तफसीली रिपोर्ट bbcurdu.com पर मौजूद है, जरूर पढ़िएगा। और अब वक्त हुआ है वसतुल्ला खान के हफ्तावार कॉलम बात से बात का।
खुदा खुदा करके IMF ने 3.25 साल के लिए कड़ी शरायत की पोटली में बांध के $6 अरब कर्जा 3 जुलाई को मंजूर किया ही था कि ठीक 11 रोज बाद सरमायाकारी से मुतालिक आलमी बैंक के एक सालिसी ट्रिब्यूनल ने रेकोदिक तांबे के जखीरे की लीज के तनाजे का फैसला पाकिस्तान के खिलाफ दे दिया और अब पाकिस्तान को ऑस्ट्रेलिया की मादनियाती कंपनी टीथियान को $5.9 अरब हर्जाना देना पड़ेगा। बसूरत दीगर रेकोदिक के मादनी हकूक टीथियान कंपनी को रहन रखवाने पड़ेंगे। टीथियान को लीज देने से हुकूमत बलूचिस्तान ने बगैर कोई माकूल वजह बताए नवंबर 2011 में इनकार किया था। तब तक रेकोदिक के सर्वे और फिजिबिलिटी और दीगर अखराजात की मद में टीथियान कंपनी $220 मिलियन खर्च कर चुकी थी। चुनाचे कंपनी ने आलमी बैंक के सालिसी निजाम से रुजू किया और ट्रिब्यूनल ने 7 बरस की समाअत के बाद पाकिस्तान को लगभग $6 अरब का चालान थमा दिया। रेकोदिक में 6 अरब टन खाम तांबे और 6 लाख टन सोने के जखायर का अंदाजा है, यानी इसे सोने का 5वां बड़ा आलमी जखीरा बताया जाता है। इमरान हुकूमत 3 माह पहले तक कराची के करीब समंदर में तेल और गैस के एक बहुत बड़े गेम चेंजर जखीरे की दरियाफ्त की आस लगाए बैठी थी, मगर आज रेकोदिक का साबित शुदा मादनी जखीरा भी उसके हाथ से फिसल रहा है। हुकूमत ने रेकोदिक के हर जाने की जिम्मेदारी के तायुन के लिए एक कमीशन बनाने का ऐलान कर दिया है, मगर वो जो कहते हैं कि अब पछताए क्या होवत जब चिड़ियां चुग गई खेत, और वो जो कहते हैं कि मुर्दे के बाल मूंढने से उसका वजन तो हल्का ना होगा, और वो जो कहते हैं कि लड़ाई के बाद याद आने वाला मुक्का अपने ही मुंह पे जड़ लेना चाहिए, और जब कुम्हार पे बस ना चले तो गधे के कान ही ऐंठे जा सकते हैं, यानी ये कि कोई असेंबली में सिलेक्टेड ना कह दे, نواز شریف کو جیل کا کھانا دیا جائے کہ گھر کا، جن پر کرپشن کے مقدمات ہیں انہیں ٹی وی کوریج ملنا چاہیے کہ نہیں، تین ٹی وی چینلز کی نشریات پیمرا نے معطل کروائی یا پیمرا کو عضو معطل بنانے والے فرشتوں نے، جسٹس قاضی فائز عیسیٰ پہ بے نامی جائیداد کا ریفرنس ٹھیک ہے یا غلط، احتسابی جج ارشد ملک کی ویڈیو پہ یقین کیا جائے کہ بیان حلفی پہ، خواجہ آصف نے بطور وزیر دفاع اور وزیر خارجہ کتنے قیمتی راز کسی بیرونی ایجنٹ کے حوالے کیے، اس کی چھان بین بھی ضرور ہوگی۔ 20 جولائی کو سابق فاٹا میں اسمبلی انتخابات ہو رہے ہیں، دفعہ 144 کے باوجود کوئی بھی ملک دشمن امیدوار جیتنے نہ پائے۔ سلیس اردو میں ملک دشمن امیدوار اسے کہتے ہیں جس کا تعلق یا ہمدردی پی ٹی ایم سے ہو۔ رانا ثناء اللہ اپنی ہیروئن سمگل کر رہا تھا یا دوسروں کی، کوئی این آر او مانگے یا نہ مانگے دونوں کی خیر نہیں۔ جیسے 50 برس پہلے کے پاکستان میں نہ کمیونسٹ کی خیر تھی نہ اینٹی کمیونسٹ کی۔ مفرور اسحاق ڈار کو گرفتار کر کے ضرور پاکستان لایا جائے، مگر پرویز مشرف نامی مفرور بھلے 6 ارب ڈالر آئی ایم ایف سے آ جائیں یا دوسرے ہاتھ سے 6 ارب ڈالر ریکو دیکھ کے ہر جانے میں لٹ جائیں، مگر گیس، بجلی، تیل، چینی، آٹے پہ سبسڈی کا ملک مزید متحمل کسی صورت نہیں ہو سکتا۔ ٹرینوں کے حادثات سے ریکو دیکھ ہر جانے تک سب کی ذمہ دار وہ دو سابق سویلین حکومتیں ہیں جو 2008 سے پہلے بہنے والی دودھ اور شہد کی نہریں بغیر ڈکار لیے پی گئیں، لہذا کسی کرپٹ کو نہیں چھوڑیں گے۔ کرپٹ سے مراد ہر ایسا شخص جو اپوزیشن میں ہو۔ ریکو دیکھ کا فیصلہ تو آ گیا، 3 دن بعد کلبھوشن یادو کے بارے میں عالمی عدالت انصاف کا فیصلہ بھی آنے والا ہے۔ حق میں آیا تو موجودہ حکومت کی جیت، خلاف آیا تو سابق حکومتوں کے سبب۔ بچپن میں محاورہ سنتے تھے، کی پرواہ ملنگانوں بھاویں کتے پی جان جنگانوں۔ سلیس اردو میں اس کا جدید مطلب ہے گھبرانا نہیں ہے۔
آپ اسد اللہ خان کا ہفتہ وار کالم بات سے بات سن رہے تھے۔ پاکستانی اداکارہ شبنم کو اس سال لکس اسٹائل ایوارڈ میں لائف ٹائم اچیومنٹ ایوارڈ سے نوازا گیا ہے۔ ہماری ساتھی فیفی ہارون نے اس موقع پر ان سے گفتگو کی ہے، آئیے سنتے ہیں۔
میری طرف سے خوب ڈانٹ کر لکھ دے۔
اچھا بابا، لکھ دوں گا گھر جا کر۔
گھر جا کر نہیں، اب بھی لکھ دے۔
چٹھی ذرا سیاں جی کے نام لکھ دے، حال میرے دل کا تمام لکھ دے۔
شبنم جی بنگلہ دیش سے خاص طور پہ آئی ہیں لکس سٹائل ایوارڈز کے سلسلے میں، انہیں لائف ٹائم اچیومنٹ کا ایوارڈ ملا۔ آپ پاکستان آتی رہتی ہیں، مگر اس دفعہ ایک بڑی خاص چیز کے لیے آپ آئی ہیں۔
سب سے بڑی خوشی کی بات یہ ہے کہ یہ ایوارڈ میری زندگی میں مجھے ملی ہے۔ جو میں نے کام کیا، جو مجھے ملا ہے، اس کی خوشی میں لفظوں میں نہیں بتا سکتے جو فیلنگس ہے، مگر یہ خوشی ہے کہ میری زندگی میں ملی اور مجھے بہت اچھا لگ رہا ہے۔ مگر مرنے کے بعد ملے تو کیا فائدہ۔
اس دفعہ کافی آپ کو موقع ملا کہ آپ آج کی انڈسٹری کے لوگوں کے ساتھ ملیں، خاص طور پہ عاطف اسلم جو ہیں وہ آپ کو سٹیج پہ لائے ایوارڈ کے لیے، اور بڑا ایک مومنٹ تھا لکس سٹائل ایوارڈ میں جب انہوں نے اپنا سر جو ہے وہ آپ کی گود میں رکھ لیا تھا۔
مجھے بہت اچھا لگا اس ٹائم میں، مجھے لگا میرا بیٹا ہی کر رہا ہے یہ، میرے بھی آنکھوں میں آنسو آ گئے تھے نا، آئی واز سو ایموشنل۔
میرا خیال جو ہال میں تھے سب لوگوں کی آنکھوں میں آنسو تو تھے۔
اچھے اچھے آرٹسٹ آئے ہیں نئے میں، مگر ایک گیپ آیا، اس گیپ کو فلفل کرنے کے لیے تھوڑا سا وقت چاہیے، اور وہ وقت دینا چاہیے ہمیں۔ ان لوگوں نے لے جانا ہے انڈسٹری کو آگے، تب تو ریٹائرمنٹ ہی ہو گیا میری۔
مگر ہم آپ کو ضرور یہ کہیں گے کہ ریٹائرمنٹ سے آپ باہر نکل کے آئیں واپس، اب ہماری ریوائیول ہوا ہے سنیما کا، تو ضرور کوئی اچھا کام نکلے گا۔
ہاں اچھا کام نکلے گا، میں ضرور کروں گی، مجھے ابھی بھی شوق ہے کام کرنے کا، ابھی بھی میں ایک پروفیشنل آرٹسٹ ہوں۔
جب آپ یہاں سے گئی تو یہاں بہت عروج پہ تھی۔
میری پرابلم یہ تھی، میرے کوئی بھائی نہیں تھے، ہم دو بہنیں، ایک انڈیا میں رہتی ہے، ایک میں جو پاکستان میں تھی۔ میرے ڈیڈی کو فالج کا اٹیک ہو گیا تھا، جب یہ خبر ملی میں گئی اور ان کے جو حال دیکھا، اور اسپیشلی میری ممی کی، گھر پہنچی گھر میں الیکٹریسٹی نہیں تھا، وہ جو کسی کو بلائیں گے کرائیں گے ان کے ذہن پہ نہیں آ رہے تھے۔ تو دیٹ ڈے میں نے سوچا کہ مجھے واپس آ جانا چاہیے۔ شکر ہے اللہ کا کہ میں 3 سال ان کی خدمت کر سکی۔
میں آپ کو بہت پیچھے لے چلتی ہوں، جب آپ کی فلم تھی آخری اسٹیشن، اس وقت आर्ट मूवीज बनती नहीं थी, मगर आपने उस फिल्म में काम किया एक पागल औरत का।
नो मेकअप, इस पिक्चर का डायरेक्टर प्रोड्यूसर राइटर था सुरूर बड़ा बन के भी, उन्हीं से मैंने उर्दू सिखाया, उनके बच्चों से। उन्होंने मुझे ऑफर किया कि स्क्रिप्ट पढ़ लो, दो कैरेक्टर है, तुम कौन सा करोगी। तो मैंने स्क्रिप्ट पढ़ने के बाद वो पगली का जो रोल था ना,
सब चाहते हैं बड़ी हीरोइन बने, मगर आपने पगली का रोल,
सारे इंडस्ट्री ने कहा मत लो शब्द मत लो तुम ग्लैमर हीरोइन। मेरी उस वक्त चंदा और तलाश सुपर हिट हो चुकी थी। मैंने कहा नहीं मैं करूंगी तो यही करूंगी, मुझे काम करना है, मुझे ग्लैमर से क्या, वो तो लोगों ने देख लिया। उसके बाद उस टाइम की फिल्म बनी नहीं ना, सब कॉमर्शियल, वही ग्लैमर डांस गाना हल्ला गुल्ला। मेकअप करके गाना बड़ी बात नहीं है, और उस पिक्चर में कोई डायलॉग्स नहीं था, सिर्फ एक ही बाबू एक बीड़ी दो बस, और सारे एक्सप्रेशन के ऊपर। काफी डिफिकल्ट काम था, क्योंकि बोलना तो बड़ा इजी है कि मैं तुमसे प्यार करती हूँ या जो कुछ है बोल दिया, मगर वो बातें आप सिर्फ आंखों से समझाए।
आपने डायलॉग की बात की तो एक आपकी फिल्म थी अनमोल, उसमें एक डायलॉग बहुत ही मशहूर हुआ था,
मैं बहुत बुरी आदमी हूँ। हाँ
आप बुरी आदमी बिल्कुल नहीं है, मगर डायलॉग बड़ा सही था।
कहीं भी लोग मुझे देखते थे यही कहते थे मैं बहुत बुरी आदमी हूँ। हाँ।
कोई तो चीजें होंगी जो आपको याद आती होंगी पाकिस्तान की।
लाहौर के लोग जो है पंजाब के बहुत लविंग थे वो लोग, ये चीजें तो मिस की।
जब आप खड़ी थी उस स्टेज पे और आपके साथ आपके सबसे सक्सेसफुल हीरो स्टार जोड़ी थी नदीम साहब और आपकी, और आपने पीछे मुड़ के देखा आपके गाने चल रहे थे वो आईना
में, चली गई पीछे क्या कैसे किया, क्या अच्छा काम किया हम लोगों ने, और कितनी मुश्किल उठाई कराची में गर्मियों में, पसीना सब याद आ रही थी, फिर भी मजा आ रहा था कि अल्लाह ने उसके बाद तो इज्जत दी है ना तकलीफ के बाद।
और फिर आपके साथ हमारे जो आज के अदाकार हैं यासिर हुसैन, और सामने इकरा अजीज उनके बैठी थी, और उन्होंने आके उनको प्रपोज किया, पहली दफा पाकिस्तान में ये हुआ है।
हाँ ये तो देख कर मैं थोड़ी सी परेशान तो हो गई थी, मगर मैंने कहा कि देखो कितनी बड़ी बात है, हिम्मत की बात है कि इतने लोगों के सामने वो, बहुत अच्छा लगा।
पहले नदीम साहब के पास आया, उन्होंने कहा आप मुझे जरा गले से लगा लें, झप्पी दे दें।
तो छोटी छोटी बात तो अच्छी लगती है ना, इसमें तो प्यार का पता चलता है।
नामवर पाकिस्तानी अदाकारा शबनम हमारी साथी फीफी हारून से गुफ्तगू कर रही थी। इसी के साथ ही सैरबीन का वक्त भी खत्म हुआ। प्रोग्राम की एडिटर थी हुदा इकराम, प्रोड्यूसर शमशाद आफरीदी और स्टूडियो मैनेजर थे इसरारुल हक। अब्दुल्ला फारूकी समेत सैरबीन की पूरी टीम को इजाजत दीजिए, और आखिर में खास खास खबरों की सुर्खियां सुनिए नाजिया गुलजार की जबानी।
पाकिस्तान के दफ्तर खारिजा के तर्जमान डॉक्टर मोहम्मद फैसल ने कहा है कि आज पाकिस्तान और इंडिया के दरमियान इजलास में करतारपुर राहदारी से मुतालिक 80% मामलात पर इत्तेफाक राय हो गया है, और बाकी मामलात भी आइंदा बातचीत के दौरान हल कर लिए जाएंगे। क्रिकेट वर्ल्ड कप के फाइनल में न्यूजीलैंड की जानिब से दिए गए 242 रन के हदफ के जवाब में इंग्लैंड ने अब से कुछ देर पहले तक 63 रन बना लिए हैं और उनके दो खिलाड़ी आउट हो चुके हैं। ईरान ने कहा है कि वो अपनी बरामदाद हर हाल में जारी रखेगा, किसी दबाव में नहीं आएगा। ईरान के वजीर खारिजा जवाद जरीफ ने कहा कि बरतानिया जिब्राल्टर से तहवील में लिए गए उनके ऑयल टैंकर को जल्द छोड़ दे। उधर बरतानिया के सेक्रेटरी खारिजा जेरमी हंट कहते हैं कि ईरानी तेल बरदार बहरी जहाज को इस शर्त पर छोड़ा जा सकता है अगर बरतानिया को इस बात की जमानत दी जाए कि खाम तेल शाम नहीं ले जाया जा रहा। अमरीका में बरतानिया के साबिक सफीर सर किम डेरिक के लीक होने वाले एक मेमो के मुताबिक सदर डोनाल्ड ट्रंप ने ईरान के साथ जोहरी मुआहदे को साबिक सदर बराक ओबामा को तकलीफ पहुंचाने के लिए खत्म किया। अमरीकी रियासत लुइजियानिया को समंदरी तूफान बैरी के साथ आने वाले मूसलाधार बारिश का सामना है। तूफान बैरी के साथ झगड़ों की तादाद रफ्तार 120 किलोमीटर फी घंटा से जायद है। इंडोनेशिया के जनूब मशरकी इलाकों में 7.3 शिद्दत के जलजले के झटके महसूस किए गए हैं। फिलहाल इस जलजले के नतीजे में जानी नुकसान की इतला नहीं मौसूल हुई। ये बीबीसी उर्दू सर्विस है।